यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बड़ा दशैं अन्तर्गत आज एकै दिन महाअष्टमी र महानवमी, देशभरका दुर्गा मन्दिरहरूमा दर्शनार्थीको घुइचो। दशैं मनाउन घर जानेहरूको संख्या 8 लाख नाघ्यो। बाढ़ी पहिरोले अवरूद्ध बीपी राजमार्ग आजदेखि सञ्चालनमा आउने। प्राकृतिक विपदबाट घरवास गुमाएका 10,000 परिवारलाई छिटो पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग नेकपा एमालेको आग्रह। र यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी लेखक हान काङलाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपालीहरूको महान चाड़ बड़ा दशैं अन्तर्गत महाअष्टमी र महानवमी आज एकै दिन परेको छ। महाअष्टमी र महानवमी पर्व हर्षोल्लासपूर्वक शक्ति स्वरूपा नवदुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दशैं घर अथवा मण्डपमा वैदिक विधिपूर्वक नवदुर्गा भवानीको आह्वान गरी घट स्थापना गरिएको स्थानमा आज भक्तिपूर्वक विशेष पूजा आराधना गरिन्छ। आज घर घरमा राखिए कल कारखानामा रहेको हतियारलाई धोई पखाली महादेवी दुर्गाको हतियारको रूपमा स्थापना गरी पूजा गर्ने गरिन्छ। आश्विन शुक्ल अष्टमीका दिन आज दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी 8 देवी महागौरीको पूजा आराधना गरिँदैछ। आजै महानवमी तिथि पनि परेकाले आजै सिद्धिदात्रीको पनि पूजा आराधना गरिँदैछ। दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ। यिनै 9 दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ। 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद भोलि विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ। हिजो मुलुकभर धार्मिक परम्परा अनुसार फूलपाती भित्राइएको छ। आश्विन शुक्ल सप्तमीका दिन पूजाकोठा एवं दशैं घरमा स्थापना गरिएको नव दुर्गा स्थलमा विधिपूर्वक फूलपाती भित्राइएको हो। गोर्खा दरबार स्थित दशैं घरमा पनि परम्परा अनुसार विधिपूर्वक फूलपाती भित्राइएको छ। हिजो साँझको शुभ साइतमा हर्ष बढ़ाईका साथ गोर्खा दरबारमा फूलपाती भित्राइएको गोर्खा काली मन्दिरका मूल पुजारी शारदा प्रसाद भट्टराईले जानकारी दिनुभयो। यसअघि गोर्खा दरबारको दशैं घरबाट काठमाण्डुको हनुमान ढोका दरबारमा फूलपाती पठाइएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुडीखेलमा हिजो अपराह्न फूलपाती बढ़ाई समारोह सम्पन्न गरिएको छ। समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो। यस्तै समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट फूलपाती बढ़ाई समारोह 2081 ब्यानर प्रदर्शन र पुष्प वृष्टि गरिएको थियो। समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश प्रकाशमान सिंह रावत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, उप प्रधानमन्त्री, मन्त्रीगण लगायत विशिष्ट व्यक्तित्व सहभागी हुनुहुन्थ्यो। बड़ा दशैंको सप्तमी अर्थात फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुडीखेलमा भव्य समारोहका बीच फूलपाती बढ़ाई गर्दै आएको छ। सैनिक मञ्चको बढ़ाई हेर्न टुडीखेल वरपर नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो। हनुमान ढोका स्थित प्रसिद्ध देवी तलेजु भवानीलाई विधि विधानपूर्वक दरबार परिसरको मूल चोकमा राखिएको छ। जीवित देवी कुमारीलाई कालोरात्रीका दिन दर्शन गराउन तान्त्रिक विधिबाट विशेष बाजागाजा सहित मन्दिरबाट मूल चोकमा राखिएको कुमारी घरका व्यवस्थापक गौतम साक्यले जानकारी दिनुभयो। वहाँका अनुसार प्रत्येक वर्ष फूलपातीका दिन शुभ साइत पारेर सारिएकी देवीलाई पूजा गरेपछि दशमीका दिन फेरि तलेजु मन्दिरमा लगेर विराज मान गराइने प्रचलन छ। दशमीका दिन मन्दिरमा फर्काएपछि विजया दशमीको टीका शुरू गरिने जनाइएको छ। तलेजु भवानी मन्दिर प्रत्येक वर्ष महानवमीका दिन मात्रै पूजा आराधनाका लागि खुल्ला गरिन्छ। तलेजुलाई सन् 1322 हरिसिंह देवले सिमरौनगढ़बाट काठमाण्डु उपत्यका ल्याएको इतिहास छ। तराई मधेसका जिल्लामा दुर्गा भवानीको मूर्ति पूजा भइरहेको छ। बडा दशैंको आगमनसँगै तराई मधेसका जिल्लाहरूको विभिन्न गाउँ शहरमा बनाइएका दुर्गा भवानीको मूर्ति पूजा अर्चना गर्दै अनावरण गरिएको छ। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि गाउँ गाउँमा दुर्गा भवानीको भव्य मूर्ति, आकर्षक मन्दिर र पण्डालहरू बनाएर धूमधामका साथ पूजा अर्चना शुरू गरिएको छ। तराई मधेसका जिल्लामा तनमन धनले दुर्गा भवानीको पूजा आराधना गरेमा मनको इच्छा पूरा हुनुका साथै दुःख कष्ट दूर हुने जनविश्वास रहेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार अहिलेसम्म 8,00,000 बढ़ी यात्रु दशैं मान्न काठमाण्डु उपत्यकाबाट बाहिरिएका छन्। महासंघका अध्यक्ष विजय स्वारले यस वर्षको दशैंमा 15-18,00,000 यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढ़ी पहिरोका कारण सड़क सञ्चालनमा अवरोध भएपछि अनुमान भन्दा कम बाहिरिएको बताउनुभयो। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दशैंमा आवत जावत बढ़ने हुँदा सड़क दुर्घटना न्यूनीकरण गर्न सजगताका साथ राजमार्गहरूमा चेक भइरहेको जानकारी दिनुभयो। यसै गरी रोजगारीको लागि भारतका विभिन्न शहरमा रहेका 2,00,000 भन्दा बढ़ी नेपाली दशैं पर्व मनाउन नेपालगंज स्थित जमुनाहा नाकाबाट घर फर्किएका तथ्याङ्कमा उल्लेख छ। बाढ़ी पहिरोले क्षतिग्रस्त भई अवरूद्ध रहेको बीपी राजमार्ग आजदेखि सञ्चालन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सामाजिक सञ्जाल फेसबुक मार्फत सो राजमार्ग आजदेखि सञ्चालनमा आउने जानकारी गराउनु भएको हो। प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव कुमार शर्माले आज बिहान 10 बजेसम्ममा बीपी राजमार्ग सञ्चालनमा आउने भन्दै जानकारी गराएको फेसबुकमा उल्लेख गर्नुभएको छ। असौज 11 र 12 गतेको बाढ़ी पहिरोले काठमाण्डु उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरूद्ध भएको थियो। आधुनिक प्रविधिको प्रयोग बढ़दै जाँदा दशैंको घटस्थापनाको दिनदेखि विजया दशमीसम्म सुनिने पुरानो मालश्री धुन आज भोलि सुनिन छाडेको छ। गन्धर्व जातिमा प्रचलित मालश्री गाउने परम्परा पछिल्लो पुस्ताका युवाहरूले रूचि नराख्दा यो संस्कृति हराउँदै गएको जानकारहरू बताउँछन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पति कृष्ण तिमी हस्तन
बिहान झिसमिसे उज्यालो नहुँदै रामबहादुर गन्धर्व सारङ्गीको धुनसँगै मालश्री गाउँदै तानसेनका गल्ली चोक र घरका ढोका ढोका पुग्नुहुन्छ। 73 वर्षीय गन्धर्व घटस्थापनाको दिनबाट 9 दिनसम्म तानसेनमा बिहान 3 बजेबाट करिब 5 बजेसम्म मालश्री गाउँदै गरेको अवस्थामा गन्धर्व भेटिनुहुन्छ। जिल्लामै आफू मात्र एकल मालश्री गाउने व्यक्ति भएको रामबहादुरको भनाइ छ।
पाल्पामा यो मालश्री गाउने कोही मान्छे छैन, एउटा म छु। मालश्रीको धुन मैले सुनाएको छु।
नौ दिनसम्म सुनिने मालश्री पाल्पामा गन्धर्व जातिले बजाउने र गाउने गर्छन्। प्रत्येक घरको ढोकामा मालश्री गाउँदा देवी प्रसन्न हुने धार्मिक जनविश्वास रहेको छ।
चन्दन घोटी
पेसा हस्तान्तर नहुँदा र अन्य पेसामा राम्रो कमाई हुँदा बाबु बाजेको पेसा छोड्नु परेको बाबुराम गन्धर्वले बताउनुभयो।
सार्मी बजाउने अनि गरेर पनि हिँडे, त्यसपछि मैले यो पेसा छोडेर म अरू पेसामा आएँ।
अहिलेका पुस्ताले मालश्री संरक्षण प्रति चासो र महत्व दिएको पाइँदैन। राज्य पक्षबाट संस्कृति संरक्षणमा चासो दिने हो भने आफूहरू संरक्षणका लागि तयार रहेको दिनेश गन्धर्वले बताउनुभयो।
मालश्री भनेको दुर्गा भगवानको चाहिँ आरती गाउने एउटा भाका हो। योको दिनमा चाहिँ हाम्रा बाजे बराजुहरूले बिहान 3 बजे उठेर गाएर हिँड्नुहुन्थ्यो भने आज लोप हुँदै गएको छ। अब यसलाई चाहिँ राज्यले चाहिँ ध्यान दिएर त्यो हाम्रो संस्कृति हो भनेर जोगाइराख्ने हो भनेदेखि अब हामीहरू पनि यसको लागि पर्छौँ भने चाहिँ अब अगाडि बढिरहेका छन्।
हराउनै लागेको मालश्री गाउने परम्परालाई आगामी पुस्तामा हस्तान्तरण गर्नु आवश्यक रहेको छ। यस्ता परम्परागत संस्कृतिलाई जोगाउन सम्बन्धित सरकारवालाले समयमै ध्यान दिनुपर्ने आवश्यकता छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
चाडपर्वको मौकामा दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएपछि कैलालीका उपभोक्ता महँगीको मारमा परेका छन्। जिल्लाको धनगढ़ी लगायतका ठूला साना बजारमा खाद्यान्न, तरकारी तथा फलफूलको मूल्य बढ़ेपछि किनमेल गर्न सकस भएको उपभोक्ताहरूको गुनासो छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
कैलालीमा चाड पर्वको मौका छोपेर व्यापारी व्यवसायहरूले अस्वाभाविक रूपमा खाद्य वस्तुदेखि तरकारीको मूल्य वृद्धि गरेपछि आम उपभोक्ता महँगीको मारमा परेका छन्। यति बेला धनगढ़ी लगायतका ठूला साना बजारमा खाद्यान्न, तरकारी तथा फलफूलको मूल्य अचाक्ली बढ़ेको छ। त्यसमाथि तरकारीको बजार मूल्य दोब्बर गरिएको छ। दशैंका बेला दैनिक उपभोग्य सामग्रीदेखि तरकारीको मूल्यमा भारी वृद्धि गरिएपछि आफूहरूलाई किनमेल गर्न सकस भएको उपभोक्ताहरूले गुनासो गरेका छन्।
दैनिक उपभोग्य खाद्यान्न, लत्ता कपडा मूल्य वृद्धि बढेको देखिन्छ।
तरकारीहरूको भाउ ठ्याक्कै डबल भएको छ। सुपथ मूल्यमा पाउने तरकारीहरू हामीले महँगोमा किन्नु परेको छ।
सामानहरूको मूल्य बढेको छ, मिसावटहरू कुराहरू धेरै छ।
चाड पर्वका समय खाद्य वस्तुमा मिसावटसँगै मनमर्जी मूल्य वृद्धि गर्नेलाई कडा सजाय दिनुपर्ने उनीहरूको माग छ।
मूल्य वृद्धि गर्ने, कालोबजारी गर्नेहरूलाई कडाभन्दा कडा सजाय दिनुपर्छ।
व्यापारी व्यवसायहरूले चाड पर्वको मौका पारेर अचाकली मूल्य वृद्धि गरेकाले त्यसको नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उपभोक्ता संरक्षण कर्मी हरि रेमीको भनाइ छ।
व्यवसायहरूले चाहिँ मूल्य वृद्धि गर्ने मौका छोपेका छन्। भाव आकाशिएको छ, सरकारवाला सबैको ध्यान यतापट्टि जानु जरुरी छ।
स्थानीय प्रशासनका अनुसार चाड पर्वका समय उद्योगी व्यापारी व्यवसायले खाद्यान्न, तरकारी लगायतमा मूल्य वृद्धि गरेको जनगुनासो पछि बजार अनुगमन कार्यलाई तीव्र पारिएको छ। सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन गर्दै आएको छ। जिल्ला प्रशासन कार्य कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशी।
चाडपर्व लक्षित जुन अनुगमन छ त्यो अनुगमन चाहिँ हाम्रो निरन्तर छ। अहिलेसम्म करिब 200 फर्महरूले ध्यान गर्नु गरेको देखिन्छ होइन, र त्यसमा चाहिँ हाम्रो 48,000 बराबरको जरिमाना लगाएको देखिन्छ। जहाँ चाहिँ कालो बजारी गरेको भन्ने गुनासो प्राप्त भएको छ अथवा जहाँ भाउ बढेको भन्ने अथवा बढी मूल्यमा चाहिँ बिक्री गरेको गुनासो आएपछि हामी उक्त फर्मलाई चाहिँ कारवाही गर्छौँ।
आम उपभोक्ताले सहज र सुपथ मूल्यमा खाद्यान्न, लत्ता कपडा तथा तरकारी किनमेल गर्न सक्ने वातावरण सिर्जना गर्दै बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउन आवश्यक देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
अब बाँकी समाचार। सत्तारूढ़ दल नेकपा एमाले प्राकृतिक विपदबाट घरवास गुमाएका 10,000 परिवारलाई छिटोभन्दा छिटो पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ। पार्टी सचिवालयको हिजो केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले विपदबाट प्रभावित परिवारलाई छिटोभन्दा छिटो पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै पार्टीका उपमहासचिव प्रदीप गेवालीले प्राकृतिक प्रकोप र सरकारको क्षमताको ग्यापले केही असहज परिस्थिति सिर्जना भए पनि सरकारले आफ्नो क्षमताले भएसम्म विपद प्रभावितहरूको उद्धार गरेको बताउनुभयो। वहाँले सरकारले अझ बढ़ी सक्रिय भई विपद प्रभावितहरूको पुनर्वास र पुननिर्माणका लागि प्रभावकारी ढंगले काम गर्नुपर्ने बताउनुभयो। आज अक्टोबर 11 अन्तर्राष्ट्रिय बालिका दिवस। नेपालमा पनि विभिन्न कार्यक्रमसहित आज बालिका दिवस मनाइँदैछ। पछिल्लो समयमा गर्भमै लिंग पहिचान गरी बालिका भए भ्रूण हत्या हुने क्रम बढ़दै गएपछि विश्व समुदायको पहलमा बालिका दिवस मनाउन थालिएको हो। नेपाल सरकारले बालिकाका अधिकार र उनीहरूको संरक्षण र सुखद भविष्यका लागि प्रतिबद्धता व्यक्त गरेको छ। दिवसका अवसरमा शुभकामना दिनुहुँदै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर सुडीले बालिका संरक्षणमा हरेक घर परिवार र समाजको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। मन्त्री सुडीले बालिकाको समग्र विकास र अधिकारप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। सरकारले 20 जिल्लाका 71 पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। 11 जिल्लाका 41 पालिकालाई शुरूमा घोषणा गरिए पनि विभिन्न क्षेत्रबाट माग भए अनुसार हाल 71 पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले जानकारी दिनुभयो। यही असोज 18 गतेदेखि लागू हुने गरी 3 महिनाका लागि बाढ़ी पहिरो प्रभावित 71 पालिकालाई संकटग्रस्त घोषणा गरिएको र हाल उच्च प्राथमिकतामा राखेर राहत सामग्री वितरण तथा पुनर्स्थापनाको काम भइरहेको प्राधिकरणले जनाएको छ। गृह मन्त्रालयका अनुसार विपदमा परेर हालसम्म 246 जनाको मृत्यु भएको छ भने 18 जना अझै बेपत्ता छन्। क्षतिको विवरण संकलन गर्न प्राधिकरणका सहसचिवको नेतृत्वमा बनेको समितिले आफ्नो काम तीव्र रूपमा अघि बढ़ाइरहेको प्राधिकरणका प्रवक्ता डाक्टर भट्टराईले बताउनुभयो। यही असोज 10 12 गतेसम्मको भारी वर्षासँगै आएको बाढ़ी पहिरो तथा डुबानबाट करिब 50 अर्ब भन्दा बढ़ीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्राधिकरणले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले संस्कृतिको सम्वर्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। कञ्चनपुरका जिल्ला न्यायाधीश राजेन्द्र भण्डारीद्वारा लिखित उदयदेव दर्शन नामक पुस्तकको हिजो विमोचन गर्नुहुँदै मन्त्री भण्डारीले संस्कृतिको सम्वर्धनका लागि कला साहित्य र इतिहासको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। लघु घरेलु तथा साना उद्योगको प्रवर्धन आयातलाई निर्यातले प्रतिस्थापन गरी सबल अर्थतन्त्र निर्माणमा जुट्नुपर्नेमा जोड़ दिँदै 10 कृषि तथा घरेलु उद्यम मेला सम्पन्न भएको छ। देशको अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रूपान्तरणका लागि घरेलु तथा साना उद्योगहरूको महत्वपूर्ण भूमिका हुने भएकाले साना तथा घरेलु उद्योगहरूको प्रवर्धन र विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा सम्बद्ध उद्यमीहरूले जोड़ दिएका छन्। घरेलु तथा साना उद्योग संघ काठमाण्डु र काठमाण्डु महानगरपालिकाले आयोजना गरेको मेलाको समापन गर्दै संघकी अध्यक्ष पद्मकुमारी कार्कीले अर्थतन्त्रको खम्बाका रूपमा रहेका लघु घरेलु तथा साना उद्योगहरूको प्रवर्धन गर्नुपर्नेमा जोड़ दिँदै स्थानीय स्तरमा रहेका साना उद्यमीहरूको मनोबल बढ़ाउनुपर्ने बताउनुभयो। काठमाण्डू महानगरपालिकाले 15 ओडामा 1 एक नमूना उद्यम कार्यक्रम शुरू गरेको र बाँकी 17 ओडामा पनि चाँडै कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। दोलखाको भीमेश्वर नगरपालिका ओडा नम्बर 8 हिजो बस दुर्घटना हुँदा 1 मृत्यु भएको छ भने 7 घाइते भएका छन्। काठमाण्डुबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको बस हिजो दिउँसो दुर्घटना हुँदा रामेछाप उमाकुण्ड गाउँपालिकाका 22 वर्षका जोग बहादुर श्रेष्ठको मृत्यु भएको दोलखा प्रहरी प्रमुख युवराज खड्काले बताउनुभयो। घाइते 7 सदरमुकाम चरीकोटका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सल्यानमा मिनी बस दुर्घटना हुँदा 16 घाइते भएका छन्। नेपालगंजबाट रूकुम पश्चिम जाँदै गरेको गाड़ी हिजो सल्यान कुमाख गाउँपालिका 3 गुरेली खोलामा दुर्घटना हुँदा 16 घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश बहादुर खत्रीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी लेखक हान काङले प्राप्त गर्नुहुने भएको छ। साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने उहाँ 18 महिला हुनुहुन्छ। नोबेल पुरस्कार समितिका अनुसार मानव जीवनको कोमलता दर्शाउने काव्यात्मक गद्यका लागि पुरस्कार प्रदान गरिएको हो। 53 वर्षीय आख्यानकार काङले दि भेजिटेरियन नामक उपन्यासका निम्ति सन् 2007 म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार पनि प्राप्त गर्नुभएको थियो। इजरायलले गाजाको एक विद्यालयमा हिजो गरेको हवाई आक्रमणमा पनि कम्तीमा 28 जनाको मृत्यु भएको छ। इजरायली सेनाले भने हमासको कमाण्ड केन्द्रमा आक्रमण गरेको जनाएको छ। इजरायली सेनाले हजारौं गाजावासीले आश्रय लिइरहेका विद्यालय भवनहरूमा हमासका कार्यकर्ता लुकेको आरोप लगाउँदै आक्रमण गर्दै आएको छ। एक वर्षदेखि जारी गाजा इजरायल युद्धका क्रममा हालसम्म 42,000 भन्दा बढ़ी प्यालेस्टाइनीहरूले ज्यान गुमाइसकेका छन् भने लाखौं मानिस विस्थापित भएका छन्। अब खेल समाचार।
हङकङ सिक्स 2024 प्रतियोगितामा नेपाल अस्ट्रेलिया र इङ्ल्याण्ड रहेको समूहमा परेको छ। क्रिकेट हङकङ चाइनाले आयोजना गर्न लागेको प्रतियोगितामा नेपाल समूह बीमा परेको छ। नेपाल रहेको समूहमा अस्ट्रेलिया र इङ्ल्याण्ड छन्। प्रतियोगिता नोभेम्बर 1, 2 र 3 सञ्चालन हुँदैछ। नेपालले नोभेम्बर 1 पहिलो खेल इङ्ल्याण्डसँग खेल्नेछ। दोस्रो दिन पहिलो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्नेछ। क्रिकेट हङकङले 12 देशलाई आमन्त्रण गरेर प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा नेपाल सहित अस्ट्रेलिया, इङ्ल्याण्ड, साउथ अफ्रिका, न्यूजील्याण्ड, आयोजक हङकङ, भारत, पाकिस्तान, युएई, श्रीलंका, बंगलादेश र ओमन छन्। भारतले बंगलादेश विरूद्धको टी20 सिरिज जितेको छ। दोस्रो खेलमा 86 विजयी बन्दै भारतले 3 टी20 सिरिज 1 अगावि जितेको हो। दिल्लीमा पहिले ब्याटिङ गरेको भारतले 9 गुमाएर 221 रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले 9 गुमाएर 135 रन मात्र बनाउन सक्यो। बंगलादेश भारत भ्रमणमा रहेको छ। अन्तिम खेल हैदराबादमा शनिबार हुनेछ। यसअघि 2 टेस्ट सिरिज भारतले जितिसकेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत बागमती गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.9 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 94% रहेको छ। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:02 भयो भने सूर्यास्त भरे साँझ 5:39 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बड़ा दशैं अन्तर्गत आज एकै दिन महाअष्टमी र महानवमी, देशभरका दुर्गा मन्दिरहरूमा दर्शनार्थीको घुइचो। दशैं मनाउन घर जानेहरूको संख्या 8 नाघ्यो। बाढ़ी पहिरोले अवरूद्ध बीपी राजमार्ग आजदेखि संचालनमा आउने। प्राकृतिक विपदबाट घरवास गुमाएका 10,000 परिवारलाई छिटो पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग नेकपा एमालेको आग्रह। र यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी लेखक हान काङलाई। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा हुनेछ। हवस् त, नमस्कार।